سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد، اللهم صل على محمد وآله وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الحق والدين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه: بسم الله الرحمن الرحيم. عم يتساءلون؟ عن النبأ العظيم الذي هم فيه مختلفون. كلا سيعلمون ثم كلا سيعلمون. ألم نجعل الأرض مهادا والجبال أوتادا وخلقناكم أزواجا وجعلنا نومكم سباتا وجعلنا الليل لباسا وجعلنا النهار معاشا وبنينا فوقكم سبعا شدادا وجعلنا سراجا وهاجا وأنزلنا من المعصرات ماء ثجاجا لنخرج به حبا ونباتا وجنات ألفافا إن يوم الفصل كان ميقاتا. صدق الله العلي العظيم. عرض کیا گیا کہ سورہ مبارکہ نبا کا مضمون و موضوع معاد و آخرت ہے، جو کہ معاد و آخرت خود لازمہ ہے حقیقت توحید صمدی کا. معاد، آخرت، قیامت اور اس کے علاوہ اس کے اتنے نام ہیں خود قرآن مجید میں، اور اتنی تعبیریں ہیں کہ ان کا احصاء ایک تقریر میں یا ایک تحریر میں آسان نہیں ہے. جہاں جو لفظ اور جو کلمہ آیا ہے وہ اپنی شان رکھتا ہے، فکری اعتبار سے بھی اور لفظی اعتبار سے بھی. اب اس سورہ مبارکہ میں چونکہ النبأ العظیم کے بعد ہے الذی ہم فیہ مختلفون، عما یتساءلون، کس چیز کے بارے میں یہ لوگ سوالات کر رہے ہیں، کس چیز کے بارے میں یہ لوگ پوچھ گچھ کر رہے ہیں، کس چیز کے بارے میں یہ لوگ چیمی گوئیاں کر رہے ہیں، کس چیز کے بارے میں یہ لوگ باہم مجادلہ کر رہے ہیں. عن النبأ العظیم، یعنی عن النبأ العظیم، کیا نبأ عظیم کے بارے میں. اب یہ میں عرض کر چکا کہ نبأ عظیم سے مراد آخرت بھی ہے، نبأ عظیم سے مراد ذات گرامی امیر المومنین علیہ السلام بھی، نبأ عظيم کل دین کا استعارہ ہے، توحید سے آخرت تک جو کچھ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم لے کر آئے، اس کے بارے میں یہ لوگ چمی گوئیاں کر رہے ہیں کہ یہ محمد کیا لائے ہیں، توحید لائے ہیں، نبوت لائے ہیں، ولایت لائے ہیں، معاد لائے ہیں، جس چیز کے بارے میں بھی یہ لوگ بہم اختلاف کر رہے ہیں. الذی ہم فیہ مختلفون، جس کے بارے میں یہ اختلاف کر رہے ہیں یا اختلاف کرنے والے ہیں. بھی یہ اشارات ہیں، کرنے والے ہیں. میں کیوں کہہ رہا ہوں؟ چونکہ یہاں پر مختلفون، مختلف اس میں فاعل ہے. اور یہاں پر جب گزشتہ دو تین دنوں سے میں عرض کر رہا ہوں کہ بارز ترین مضمون جو ہے ام مصداق، وہ آخرت کے ساتھ ساتھ ذات گرامی امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام، تو اس کا ایک سبب ہے اللہ سبحانہ و تعالی کا تصور اور توحید کا عقیدہ کسی نہ کسی شکل میں بہت پہلے سے موجود تھا. خود لفظ اللہ سے مشرکین مکہ بھی آشنا تھے. دین حضرت ابراہیم علیہ الصلوۃ والسلام پہ جو تھے وہ تو تھے ہی آشنا، وہ لفظ اللہ اس کی پوری حرمت سے آشنا تھے، اس کے احترام، اس کے تقدس اور اس کے تمام اوصاف سے واقف تھے، ملتزم تھے. جو مشرک ہو گئے تھے ان کا حال وہی تھا جو آج کل ہمارے ہندوستان کے بت پرستوں کا ہے. ان کے ہاں بھی ویدانت کا فلسفہ ہے، توحید فل کا فلسفہ ہے، وہ ایک ایشور کے قائل ہیں. وہ کہتے ہیں کہ خالق جو ہے اس کائنات کی تخلیق کرنے والا، یعنی اس پورے سنسار کی رچنا کرنے والا، اس سرشتی کو کی رچنا کرنے والا ایک ہی ہے جس کا نام ایشور ہے، اور وہ نراکار ہے. نراکار یعنی اس کا کوئی آکار نہیں، آکار یعنی اس کی کوئی شکل و صورت نہیں. گویا آپ اسے جسم میں اور کسی خاص نمک نقشے کے ساتھ اسے پیش نہیں کر سکتے، ٹھیک ہے نا؟ یہ ہے، اس کے باوجود کتنے نقشے بنا رکھے ہیں انہوں نے، کتنے بت بنا رکھے ہیں. تو وہ توحید گم ہو گئی ہے. یہی حال مشرکین مکہ کا تھا. تو لیکن تھی، بہرحال توحید کا ایک تصور تھا، لفظ اللہ سے واقف تھے. جب وہ لوگ اپنے دستاویزات لکھا کرتے تھے اس زمانے میں بھی، کوئی تحریر لکھتے تھے، کوئی معاہدہ لکھتے تھے، تو اس کے اوپر لکھتے تھے بسمک اللہم، تو اللہم کے لفظ سے بھی واقف تھے، جو ہمارے ہاں ہر دعا میں آپ صبح شام اللہم اللہم کہتے ہیں. پیغمبر صلی اللہ علیہ وآلہ وسلم نے جب اپنی نبوت کا اعلان کیا تو اس کے ساتھ 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 اسی جلسے میں جب وانذر عشیرتک الاقربین یہ آیت آئی ہے، اور آپ نے جسے حدیث دار کے نام سے مشہور ہے، جب آپ نے نبوت پیش کی، توحید پیش کی، تو ساتھ میں اسی دن جس طرح جناب موسیٰ علی نبینا و علیہ السلام کو جب اللہ نے بھیجا تھا فرعون کی طرف، تو جناب موسیٰ تنہا نہیں گئے تھے. روز اول ہی انہوں نے خود خدا بند قدوس سے کہا تھا ہمارے لیے کوئی وزیر مقرر فرما دے، ٹھیک ہے، ہمارا مددگار، اور وہ کوئی اور نہیں، میرا بھائی ہارون ہونا چاہیے. बिल्कुल यही कैफियत है जब अल्लाह ने कहा वानजिर आशीरतक अलअक्रबीन, तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने अपनी नबुवत का ऐलान किया और साथ में कहा जो आज मेरी तस्दीक करेगा वही मेरा वजीर होगा, मेरा वसी होगा, मेरा खलीफा होगा, मेरा जानशीन होगा, मेरे बाद मेरा वसी और जानशीन होगा और मेरे कर्जों की अदायगी करेगा, मेरा दैन अदा करेगा। नबी का दैन अदा करेगा, ये खुद एक उन्वान है जिस पर किसी वक्त मुफस्सल गुफ्तगू होना चाहिए। उस वक्त फरमा रहे हैं हदीस दार में, तो इख्तिलाफ इस पर हुआ और लोगों ने हजरत अबू तालिब को भी ताना दिया कि लीजिए जनाब आप अपने जिस भतीजे की हिमायत करते हैं या आपको हुक्म दे रहा है कि आप अपने बेटे की इताअत कीजिए, जब आपने अमीरुल मोमिनीन अलैहिस्सलाम को अपना वजीर और जानशीन उसी वक्त ऐलान फरमाया। तो ये हदीस दार मशहूर है, मारूफ है। तो गोया मुख्तलिफून इख्तिलाफ किस पे हुआ, विलायत तो वजारत अली इब्न अबी तालिब अलैहिस्सलाम। बाद पैगंबर भी इख्तिलाफ किस बात पे ज्यादा हुआ उम्मत में, वजारतो। तो ये जो फरमाया गया कि अन नबअल अज़ीम अल्लज़ी हुम फीह मुख्तलिफून, जिसमें वो इख्तिलाफ करने वाले हैं यानी चिमगोइयाँ पहले से कर रहे हैं और ये मनसूबाबंदी हो रही है कि हम बाद में इख्तिलाफ करेंगे। अब इसके बाद जब जिक्र इख्तिलाफ का हो गया तो जहां इख्तिलाफ हो वहां इख्तिलाफ का फैसला हुआ करता है, ठीक है ना। जब कहीं इख्तिलाफ हो तो फिर क्या होता है, फैसला। इसलिए यहां पर रियायत लफ्जी भी है और रियायत मानवी भी, कि जब ऊपर कहा गया अल्लज़ी हुम फीह मुख्तलिफून तो बाद में कहा गया इन यौमल फ़स्ल काना मीक़ाता, ये इख्तिलाफ कर रहे हैं या इख्तिलाफ करने वाले हैं इनसे कह दीजिए कि फैसले का दिन भी मुकर्रर हो चुका है। इन यौमल फ़स्ल काना मीक़ाता, यहाँ लफ्ज़ माद नहीं आया, हिकमत के खिलाफ था। यहाँ लफ्ज़ क़यामत नहीं आया, यहाँ लफ्ज़ और कोई लफ्ज़ नहीं आया, यहाँ आया इन यौमल फ़स्ल काना मीक़ाता। ये इख्तिलाफ़ की रियायत से, ये इख्तिलाफ़ कर रहे हैं तो कह दीजिए कि फैसले का दिन भी मुकर्रर है, वाज़ेह है। लेकिन ये कुरान है जो बयक वक्त यानी हिकमत का भी सरमाया है और अदब का भी मुअज्जज़ा है, ज़बान व अदब का भी मुअज्जज़ा है। तो बात में बात तह दर तह चलती है, जब यौमुल फ़स्ल का जिक्र हो रहा है तो फिर दरमियान में वो फ़िक्रे आए कि जो वुकूए आखिरत कि आखिरत होगी, रोज़े क़यामत आएगा, हश्र बरपा होगी, हश्र बरपा होगा, क़यामत बरपा होगी। इस पर अगर जहनों में शकूक व शुबहात हैं तो वो भी दूर हो जाएं। इसके लिए परवरदिगार आलम ने जो फ़िक्रे इस्तेमाल किए वो सब दलील के तौर पर हैं और वो दलीलें शुरू होती हैं सब सवाल के अंदाज में, अलम नजअलिल अर्ज़ मिहादा, क्या हमने तुम्हारे लिए इस ज़मीन को फर्श नहीं बना दिया, इस ज़मीन बिछा के तुम्हारे लिए इसको जौलांगाह नहीं बना दी तुम्हारी, जिस पर चलते फिरते हो और ज़िंदगी बसर करते हो। अलम नजअलिल अर्ज़ मिहादा वल जिबाल औतादा, और क्या हमने ज़मीन के ऊपर ये पहाड़ जो हैं मेखों की तरह नहीं कायम कर दिए। जहन जो है वो बिल्कुल आलम फितरत और आलम मज़ाहिर की तरफ आ गया, एक उसलूब है। इस उसलूब में और یعنی ان چند آیتوں میں اتنے مطالب ہیں، الم نجعل الارض مهادا، اس سوال کا انداز ہے، کیا ہم نے زمین کو تمہارے لیے مہد نہیں بنا دیا، گہوارہ زندگی نہیں بنا دیا تمہارے لیے؟ اب اس میں دیکھیے، ظاہری تفسیر سے لے کے باطنی تفسیر تک، اور جو مفکرین یا عرفا، ایک چیز ہوتی ہے تفسیر، ایک ہوتی ہے تعویل، ایک ہوتی ہے تعبیر. اس سے جو عبرتیں حاصل کرتے ہیں، تہ در تہ لطیف تعبیریں حاصل کرتے ہیں، خواطر قرآنیہ، اس میں بہت سی چیزیں ہوتی ہیں جو بے حد اہم ہوتی ہیں. مثلاً اگر لفظ کی تحلیل کریں، الم نجعل الارض مهادا، مهاد مهد، مهد یمهد، تمهیدا. آپ کوئی کتاب لکھتے ہیں تو اس پہ تمهید لکھتے ہیں، یعنی پریفیس، پیش لفظ ہیں. مهد جھولے کو بھی کہتے ہیں، وہ مشہور حدیث ہے، اطلب العلم من المهد الى اللحد، علم حاصل کرو مهد سے لحد تک. وہاں مہد کس معنی میں ہے؟ جھولا، گہوارہ. یہ جھولا گہوارہ کیا ہوتا ہے؟ جس میں کہ زندگی بسر کرنے کے لیے بچے کو سہولتیں فراہم ہوتی ہیں، اور یہ اس وقت کی بات ہے جب بچہ اپنے پاؤں پہ کھڑا نہیں ہو سکتا. ٹھیک ہے، ذرا لطیف و ظریف جو نکتہ ہے، بچہ اپنے پاؤں پہ کھڑا نہیں ہو سکتا تو گہوارے میں رکھا جاتا ہے، اور جب کھڑا ہونے لگتا ہے تو گہوارے سے نکال لیا جاتا ہے. ہم سب کے لیے یہ زمین مہاد بنائی گئی ہے، اس لیے کہ ہم ابھی اپنی زندگی بسر نہیں کر سکتے، ابھی ہم زندگی بسر کرنے کا تجربہ حاصل کر رہے ہیں. اگر ہم اپنے نفس کا تزکیہ کر لیں اور اللہ کی اطاعت و بندگی کر کے، اور اللہ والوں کی اطاعت اور بندگی کر کے، یعنی ان کی مکمل اطاعت کر کے، ان کے نقش قدم پہ چل کر، مو بمو، حرف بحرف، ہم اپنے نفس کو پروان چڑھا لیں، قوی بنا لیں، تو وہی وہ وقت ہوگا کہ جب ہم اس دار فانی سے اٹھا لیے جائیں گے جیسے بچہ گہوارے سے اٹھا لیا جاتا ہے، اور ہم دار بقا میں پھر زندگی بسر کریں گے. دار بقا میں، دیکھا آپ نے بات کہاں سے کہاں پہنچی. لفظ مہاد کیوں آیا یہاں پر؟ الم نجعل الارض مہادا، کیا ہم نے اس زمین کو تمہارے لیے گہوارہ زندگی نہیں بنایا ہے؟ یہ گہوارہ ہے یہاں زندگی بسر کرنے کا سلیقہ سیکھنا ہے، زندگی بسر کرنے کا تجربہ حاصل کرنا ہے، اور اصل زندگی وَإِنَّ الدَّارَ الْآخِرَةَ لَهِيَ الْحَيَوَانَ، دار آخرت دراصل دار حیات ہے، وہ ایک خالص حیات. بہرحال اب یہ تو بہت دور چلی گئی بات. ظاہری طور پہ لوگ جو ترجمہ کر کے آگے بڑھ جاتے ہیں کہ کیا ہم نے تمہارے لیے زمین کو فرش نہیں بنا دیا، والجبال اوتادا. اب یہاں زمین شناسی کی بحث نکل سکتی ہے، زمین ہے کیا، زمین کی تخلیق کیسے ہوئی، کیسے یہ ہمارے لیے اتنی خنک بن گئی کہ ہم اس پہ زندگی بسر کر سکیں، جبکہ یہ تھی تو آگ کا گولہ، اس کا ٹکڑا، اور اس وقت زمین. یعنی الم نجعل الارض، الارض الف لام کے ساتھ، کیا اس زمین کو، اس کرے زمین کو ہم نے تمہارے لیے زندگی بسر کرنے کے قابل نہیں بنا دیا؟ ان تھی نہیں ہے زندگی بسر کرنے کے قابل، ہم نے بنا دیا. دیکھ رہے ہیں تہ در تہ کتنے معنی ہیں. تو الم نجعل الارض، یہ الم جو سوال قائم کیا، سوال فکر کو بھرنگیختہ کرتا ہے، ذہن کو بیدار کرتا ہے، سوچنے پر، کھوجنے پر، جستجو کرنے پر، تلاش کرنے پر، تحقیق کرنے پر उभारता है, तो पूरी ज्योग्राफी और जियोलॉजी का इल्म शुरू हो जाएगा यहाँ से। कैसे अल्लाह ने ज़मीन को ऐसा बनाया कि यहाँ पर ज़िंदगी का माहौल पैदा हो गया, दूसरे कोरे पर क्यों नहीं ज़िंदगी है आज तलाश कर रहे हैं, नहीं तलाश कर रहे हैं साइंसदान कि यहाँ पानी है कि नहीं, वहाँ पानी है कि नहीं, बग़ैर पानी के ज़िंदगी का इम्कान है कि नहीं, वगैरह वगैरह है, जस्तजू का सफ़र जारी है। अल्लाह फरमाए अलम नज अलिल अर्दा, ये जिस ज़मीन पे जिस कोरे पर तुम हो, इसको क्या हमने तुम्हारे लिए गहवारे ज़िंदगी नहीं बना दिया? ये सवाल है फिक्रंगेज, और ज़मीन और ज़मीनियात से मुतालिक तमाम फिक्री, इल्मी, साइंसी जस्तजू बेदार हो जाती है यहाँ पर। तो मैंने गलत कहा था कि इस एक सूरे की शरह में, तफसीर में इंसाइक्लोपीडिया लिखा जा सकता है। हाँ, एक पहलू उसका ये है कि तेजी से गुजर जाए इंसान, वरना कहीं एक जगह भी कुरान मजीद में ठहर के आप सोचना शुरू करेंगे तो इल्म के दरवाजे खुलते चले जाएंगे। अलम ने जालिल अर्ज़ मिहादा वल जिबाला औतादा, और अब यहाँ वतद का लफ्ज़ क्यों आया? औताद का, औताद वतद की जमा, क्यों लफ्ज़ आया ये? इस ज़मीन पर पहाड़ों का काम क्या है? अब ये इल्म जोग्राफिया और इल्म ज़मीन शनासी इससे मुतालिक है या नहीं? वह खलकनाकुम अज़वाजा, और हमने तुम सबको जोड़ा जोड़ा पैदा किया है, इसमें हिकमत है? हमने तो वह खलकनाकुम अज़वाजा, हर शय यहाँ जोड़े की शक्ल में मिलेगी आपको, हर शय। आप जिन चीज़ों को बेजान समझते हैं उसमें भी ये चीज़ पाई जाती है। अब ये फिक्रंगेज, ये अलम हर जगह जोड़ते चले जाइए, अलम न जालिल अर्ज़ मिहादा, ये जो सवाल है ये तमाम आयात के साथ चल रहा है। और उसके बाद यानी ये जब जवाब देगा इंसान कि हाँ बेशक आपने ये किया, या अल्लाह ए परवरदिगार तूने ये तख्लीक फरमाया, तूने ये किया, तूने बेशक, तो ये सब कैसे किया? ज़ाहिर है मेरे पास कुदरत थी तब ना किया मैंने, हिकमत थी तब ना किया, इल्म था तब ना किया। हाँ जी बिल्कुल ऐसे ही था। तो जब मेरे पास ये हिकमत है, ये कुदरत है, ये शान है मेरी कि मैं ये सब कर सकता हूँ, तो फिर याद रखना ये जो इख्तिलाफ़ कर रहे हो तुम, इन यौमल फ़सल का नमीक़ाता, एक रोज़ फ़ैसले का भी है, वो रोज़ भी मेरे इख्तियार में है, वो कुदरत में है। तकरीब सुखन वाज़ है, तकरीब कलाम वाज़ है। यहाँ पे ये अर्ज़ कर दूँ तज़क्कुर के तौर पर, पूरे कुरान मजीद में मुख्तलिफ अंदाज से आखिरत का बयान है, बल्कि इतने पुरशिकोह अंदाज से है कि आखिरत है मुस्तकबिल की चीज़, लेकिन बहुत से मकामात पर कुरान ने इसे माजी के सेगों में इस्तेमाल बयान किया है, और इस तरह बयान किया है कि आखिरत का मंजर और उसके बाद की ज़िंदगी इंसान के लिए एक महसूस और मलमूस हकीकत बन जाती है। मालूम होता है हमारे सामने की चीज़ है, अपनी आँखों से देख रहे हैं, मानूस, मलमूस, महसूस हकीकत बन जाती है। वैसे कुरान की एक ख़ास शान एजाज यह है कि वो उन चीज़ों को भी महसूस करा देता है जो महसूस करने के काबिल नहीं है असलन, जिन हमारे हमारे हवास जिस तक पहुंच नहीं सकते, यानी एहसास के दायरे से बाहर है, माकूल को महसूस बना देता है, गैब को शहूद में बदल देता है। ये एजाज़ कुरान है, ये सहर नहीं है, ये एजाज़ है, गैब को शहूद बना देता है, माकूल को महसूस बना देता है, ये है एजाज़ कुरान। वजअलना नौमकुम सुबाता, और क्या हमने तुम्हारे लिए नींद को, तुम्हारी नींद को तुम्हारे आराम के लिए नहीं बना दिया कि तुम गहरी नींद सोकर आराम कर लेते हो। वजअलना लैला लिबासा, और हमने तुम्हारे लिए रात को क्या लिबास नहीं बनाया। लिबास का लफ्ज़ यहाँ पर अब देखिए वक्त की महदूदियत है, और बस इशारा कर रहा हूँ कि खुद अरबी ज़बान में डूबी है। एक लिबास तो ये है जो हम पहने हैं, ये भी लिबास है। एक लफ्ज़ और लिबास और तलब्बुस और इल्तिबास, ये सब इसी लाम बे सीन इसी रूट वर्ड से है, तो कई मानी पैदा होते चले जाते हैं। जो खालिस अरब हैं, खालिस अरब, वो कभी कभी लफ्ज लिबास कहकर घर मुराद लेते हैं, मकान, यानी वो जगह जहां आदमी रहता है, पनाह लेता है और सोता है, रात में ज़िंदगी बसर करता है, या रात हो या दिन, जब किसी चीज़ से फ़िरार करके सुकून और पनाह तलाश करता है तो उसको लिबास कहते हैं। इस्तेमाल है, और क़ुरान में भी इस्तेमाल है, मशहूर नहीं है, इसकी तरफ हर मुफस्सिर की, हर मुतरजम की नज़र नहीं है, किसी वक्त मौका मिलेगा तो इस्तेशाद पेश करूंगा और उसकी अर्ज करूंगा कि अहले ज़बान ने किस किस तरह इस्तेमाल किया। थियाब, इसी तरह थियाब, थौब, थियाब, थौब भी थियाब कपड़े को कहते हैं, इसका भी इसी तरह अहले ज़बान खल्लाकाना इस्तेमाल करते हैं, और असल घर या खैमे और खरगाह के मानी में इस्तेमाल कर लेते हैं। सिर्फ पोशिश जो जिस्म पे होती है उसके लिए नहीं इस्तेमाल होता, बल्कि और भी इसके इस्तेमाल आते हैं। तो नींद का जिक्र हुआ और रात का जिक्र हुआ, देखिए मुताबिकत ज़रा रियायत किस तरह बात आगे बढ़ रही है। नींद फिर रात, वजअलना लैला लिबासा, और क्या हमने रात को तुम्हारे लिए पोशिश नहीं बना दिया। रात को पोशिश बनाने के मतलब ये रात वाकई कैसी अजीम पोशिश है जो बग़ैर किसी ज़ाहरी पर्दे के हर चीज़ पर पर्दा डाल देती है। जो चीज़ आपको नज़र आ रही होती है निगाहों से, वो रात में क्यों नहीं नज़र आती, रात पोशिश बन जाती है, पोशिश, हिजाब, पर्दा है। वजाल नहारा माशा, और क्या हमने दिन को तुम्हारे लिए जिंदगी की चहल पहल के लिए नहीं बना दिया। माश असल जिंदगी को कहते हैं, माश, आयश यानी जिंदगी, ऐश यानी जियो। यहाँ पर पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम से भी मंसूब है ये फ़िक्रा, और अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहि सलाम से भी मरवी है कि आपने ज़िंदगी बसर करने का ये एक उसूल बताया है, इश फिद दुनिया का अन्नक तईशु अबदा। इश सिगे अम्र है, अब इसका तर्जुमा कोई करेगा ऐश करो, और उर्दू वाले ऐश करो के मानी क्या समझेंगे हैं। ऐश के मानी है जियो, ऐश फि दुनिया का अन्न का तईशो अबदा, इस तरह जियो जैसे कि तुम्हें हमेशा हमेशा यहीं जीना है, यहीं रहना है। वह अमल आखिरत का अन्न का तमू तो गदा, और आखिरत के लिए इस तरह अमल करो जैसे कल ही मर जाना है, यानी जियो भी तो सुकून से जियो, मरो भी तो इत्मीनान से मरो, तैयार रहो मरने के लिए भी हर वक्त, और जीते भी रहो। क्या हुस्ने जिंदगी होगा वो, किस कदर हसीन अंदाज़े जिंदगी होगा इंसान का, इत्मीनान से भरा हुआ, इत्मीनान से भरा हुआ, मुतमईन, कोई घबराहट ही नहीं, कोई परेशानी नहीं, जी रहे इत्मीनान से। ان مقامات پر بے ساختہ یاد آتے ہیں نا معصومین. امام حسین علیہ السلام کی ایک شان کیا بیان ہوئی ہے. ہم لوگ گھروں میں اطمینان سے نہیں رہ پاتے, کربلا کے میدان میں عاشور کے دن چاروں طرف دشمن کی فوج ہے اور دشمن یہ گواہی دیتے ہیں کہ حسین علیہ السلام کے چہرے پہ وہ اطمینان تھا اور وہ درخشندگی تھی, وہ اطمینان کی کا نور. اور جیسے جیسے مصیبتوں کا پہاڑ ٹوٹتا جاتا تھا آپ کا چہرہ درخشاں ہوتا جاتا تھا, تابناک ہوتا جاتا تھا. اور جو آپ نے جس طرح پورا روز عاشور گزارا ہے اس میں کہیں ہول اضطراب یہ سب نہیں ہے, اطمینان ہی اطمینان ہے. کس وقت کب کیا لفظ ارشاد فرمایا, کس وقت کیا جملے کہیں, دشمن کو کیا کہا, دوست کو کیا کہا, بیٹے کو رخصت کر رہے ہیں تو کیا کہنا ہے, بھتیجے کو رخصت کر رہے ہیں تو کیا کہنا ہے, کس وقت کیا کہا. نماز صبح کس اطمینان سے پڑھی ہے, نماز ظہر کس اطمینان سے پڑھی ہے با جماعت, البتہ نماز خوف کی شکل میں جو حکم شرعی ہے کہ میدان جنگ میں کس طرح نماز پڑھی جاتی ہے. اس وقت نماز, نماز سے پہلے جمعے کے جو مستحبات ہیں, واجبات نہیں, روزے جمعہ کے جو مستحبات ہیں وہ ادا کیے ہیں حضرت نے. غور فرمائیں آپ, تو اہل بیت اطہار علیہ الصلاۃ والسلام نے, ان ائمہ معصومین نے کر کے دکھایا ہے وہ کام جو ہم سے اور آپ سے چاہتے ہیں کہ ہم کریں. صرف لفظی اصولوں کے بیان کر دینے سے بات نہیں بنتی, عملی مثالوں سے بات بنتی ہے. اسی لیے دین, اصل دین وہ صراط مستقیم ہے کہ جس کو سورہ مبارک حمد میں بیان کیا گیا, صراط الذین انعمت علیہم, ان لوگوں کا راستہ جس پر پروردگار تیری نعمتیں تو نے انعام فرمایا, لوگوں کا, ان ہستیوں کا, ان شخصیتوں کا. الفاظ کا مجموعہ نہیں ہے کہ آپ نے دستور العمل بنا دیا, دستور حکومت بنا دیا, سب لفظی گورکھ دھندا ہے. نہیں, عمل. وَجَعَلْنَا النَّهَارَ مَعَاشًا. بہرحال بات لفظ معاش سے چلی تھی کہ معاش کا روٹ ورڈ جو ہے عیش ہے, عاشا یعیش ہو, معاش اسی سے ہے ذریعہ معاش. وَبَنَيْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا, اور ہم نے جس طرح تمہارے پاؤں کے نیچے دہکتی ہوئی زمین کو سبزہ زار و مرغزار اور گل و گلزار بنا کر زندگی کے قابل مہد زندگی بنا دیا, گہوارہ زندگی بنا دیا. اسی طرح دیکھو تمہارے سروں کے اوپر کیسے مضبوط آسمان بنائے ہیں, سات آسمان بنائے ہیں مضبوط. اب یہ آیت ابھی تک میں کہتا ہوں قابل تحقیق ہے کہ سات سخت اور مضبوط آسمانوں سے مراد کیا ہے, ابھی تک تحقیق کے قابل ہے, چیپٹر کلوز نہیں ہوا ہے. کیا مراد ہے اس سے؟ کیا یہ جو ناسا کی ٹیلیسکوپ سے جتنی دور تک نظر آتا ہے اس سب کو ایک آسمان مانا جائے اور اس کے بعد جو نظر نہیں آ رہا ہے اس میں چھ آسمان اور پوشیدہ ہیں؟ یہ بھی تو ایک مضبوط مضبوط ایک کاسموس ہے نا. کوئی اس میں ایک الیکٹران بھی ادھر سے ادھر ہو جائے تو خلل ہو جائے گا, ٹھیک ہے نا. تو یہ چیز قابل تحقیق ہے ابھی, اب اس پہ تحقیق کیجئے. کئی صفحے لکھیں گے آپ؟ وجعل وَبَنَيْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا وَجَعَلْنَا سِرَاجًا وَهَّاجًا, اور ہم نے دہکتا ہوا چراغ, روشن چراغ بنایا. یہ سورج کی طرف اشارہ ہے. وأنزلنا من المعصرات ماء ثجاجا. और पानी से भरे हुए बादलों को हमने बनाया और उनके ज़रिए से हमने मूसलाधार बारिश की। किस लिए की वो भी? उसकी एक वजह यह है कि वअंजलना मिनल मुअसरात माअन थज्जाजा लिनुखरिज बिही हब्बन व नबाता, ताकि उसके ज़रिए से हम बीज उगाएं, नबातात उगाएं, और ऐसे बागात व जन्नातिन अल्फाफा, और घने दरख्तों से भरे हुए बाग तुम्हारे लिए वजूद में लाए। हैं आप ज़रा खुद ये बागात की दुनिया किस कदर हुस्न है इसमें और किस कदर फवायद हैं इसमें। ये सब किया ना हमने, ज़मीन तुम्हारे कदमों के नीचे बिछाई, तुम्हारे सर पे आसमान, और वो भी 7 तबके का मजबूत आसमान बनाया, रात बनाई, दिन बनाया, तुम्हारे लिए सोने का अहतमाम किया, तुम्हें नींद जैसी नेमत दी, तुम्हें ज़िंदगी बसर करने की चहल पहल से आशना किया, पानी बरसाया, सूरज की रोशनी मुहैया की, ये सब हमने किया ना। हाँ तो कुदरत है तब ना किया। इन यौम अल-फ़स्ल काना मीक़ाता, फिर हमारी तरफ से आने वाली किसी बात में इख्तिलाफ न करना, इसलिए कि बेशक रोज़ फैसला करने का मुअय्यन है, फैसला करने का वक्त मुअय्यन है, फैसला करने का दिन मुअय्यन है। और जब फैसला करने का दिन आएगा तो जिसके बारे में इख्तिलाफ होगा उसे सामने रखा जाएगा या नहीं? वो सामने होगा। अगर अली के बारे में इख्तिलाफ करोगे तो अली भी सामने होंगे। ये एक मज़बूत रिश्ता है अली का रोज़ आखिरत से। मोहम्मद का इनकार करोगे, मोहम्मद सामने होंगे रोज़ आखिरत। ये मज़बूत रिश्ता है मोहम्मद का सल्लल्लाहु अलैहि वसल्लम रोज़ आखिरत से। वाज़े हैं। फिल जुमला कुरान मजीद में बहुत से दलाइल रोज़ आखिरत के और वुकूअ क़यामत के पेश किए गए हैं। उमूमन इल्म कलाम की किताब में इम्कान वुकूअ, इम्कान वुकूअ, इम्कान और वुकूअ पे बहस होती है, दो लफ्ज़ों पे गर्दिश करती है बहस। मैं कहता हूँ 3 लफ्ज़ों पे गर्दिश करनी चाहिए, इम्कान, वुकू और ज़रूरत। ज़रूरी नहीं कि हर मुमकिन चीज़ ज़रूरत भी बन जाए हमारी ज़िंदगी की। सिर्फ ये ना सोचिए कि रोज़े क़यामत मुमकिन है या नहीं, ये ना सोचिए रोज़े क़यामत वाक़ई होगी या नहीं, रोज़े क़यामत की ज़रूरत है या नहीं। और अगर ज़रूरत साबित हो जाती है तो ये मुमकिन नहीं है कि वो परवरदिगार जो हकीम भी है और रहीम भी है और कादिर भी है वो हमारी इस ज़रूरत को पूरा ना करें। वाज़े है। इम्कान, ज़रूरत, वुकूअ। रोज़े आखिरत मुमकिन है या मुमकिन नहीं है सिर्फ बहस ये नहीं है, रोज़े आखिरत ज़रूरी है या ज़रूरी नहीं है, फैसले का दिन ज़रूरी है या ज़रूरी नहीं है। अगर ज़रूरी है तो ये मुमकिन नहीं है कि हक सुबहानहु व तआला ये ज़रूरत पूरी ना करे। और ये पहले तो तमाम दुनिया के मज़लूमों से जाके पूछिए कि रोज़े आखिरत ज़रूरी है कि नहीं, तमाम दुनिया के महरूमों से जाके पूछिए कि रोज़े आखिरत ज़रूरी है या नहीं, तमाम दुनिया में जितने लोगों के भी छोटे बड़े इख्तिलाफात हैं जहाँ जो हकदार महरूम हो गए हैं उनसे जाके पूछिए रोज़े आखिरत ज़रूरी है या नहीं, और फिर उनसे भी जाके पूछिए जो जालिम हैं कि रोज़े आखिरत ज़रूरी है या नहीं, तो उनकी ज़मीर की तह से भी आवाज़ आएगी कि रोज़े आखिरत ज़रूरी है। फितरत में इसीलिए जिस तरह तौहीद हक समदी का यकीन मौजूद है उसी तरह फितरत में रोज़े क़यामत रोज़े आखिरत का यकीन موجودة، فطرت ما موجودة. دليل عقلي ودليل منطقي ودليل كلامي ودليل عرفاني، ان سب دليلوں سے پہلے دليل فطري کی طرف توجہ کرنا چاہیے. پروردگار ہمیں اور آپ کو سب کو توفیق عطا فرمائے کہ ہم اپنے گوہر فطرت کو آلودہ نہ ہونے دیں، ہم اپنے گوہر فطرت کی عبارتوں کو پڑھ سکیں اور اس کی دی ہوئی عقل اور وحی کی روشنی میں پڑھ سکیں. پروردگار ہمیں فطرت اولیہ پر قائم رکھ. پروردگار ہماری فطرت میں کوئی کجی نہ آنے پائے. معبود پروردگار ہمیں ہمیشہ توحید و نبوت و ولایت سے وابستہ رکھ. پروردگار اپنے ولی آخر کو اذن الظہور عطا فرماؤ.